94 MHz कृष्णसार जत्तिकै तेज।
अब प्रस्तुत छ पश्चिम डायरी।
नमस्कार, पश्चिम डायरीमा राकेश मिश्र र तुला अधिकारीको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
मुख्य खबर शीर्षकका साथमा एनआइसी एसिया बैंक लिमिटेड।
एनआइसी एसिया बैंक पनि साथी पनि।
बाढीले बाँकेमा कृषि क्षेत्रमा 52 करोड बराबरको क्षति, 15,54,000 मेट्रिक टन खाद्यान्न नष्ट, धान उत्पादन पनि घट्ने।
फेरी अञ्चल अस्पतालमा गरिबलाई निशुल्क उपचार नारा मात्रै, बाँकेमा चेक जाँचमा प्रहरी सक्रियता बढ्दै।
बाँकेका सीमा क्षेत्रमा काठ तस्करी बर्दियामा, सीमा क्षेत्रमा काठ तस्करी बढ्दो, पहुँचवालालाई राहत दिएको भन्दै बर्दियाका बाढी पीडित आक्रोशित।
र प्रदेश नम्बर 6 जलविद्युतको सम्भाव्यता अध्ययन सुरु, सुर्खेतमा क्षेत्रीय कार्यालय स्थापना।
Hyundai Traffic Safety।
सवारी चलाउँदा सिट बेल्टको प्रयोग गरौँ। तथ्याङ्कले देखाए अनुसार सिट बेल्ट सही तरिकाले प्रयोग गरेको खण्डमा दुर्घटनामा परिहुने मृत्युमा 61% कमी आउँछ। जोखिममा नपरौँ, सुरक्षित रहौँ।
लक्ष्मी हुन्डाई नेपालको सामाजिक प्रयास।
पश्चिम डायरीको सुरुमा बाढीले बाँकेमा कृषि क्षेत्रमा पारेको प्रभाव सम्बन्धी खबर छ। साउन अन्तिम साता आएको बाढी र डुबानले बाँकेमा कृषि क्षेत्रतर्फ करिब 52 करोड बराबरको क्षति पुर्याएको छ। 28 र 29 साउनमा राप्ती नदी, डुडुवा र मानखोलामा आएको बाढीले 4,854 हेक्टरमा लगाएको धान, मकै, तरकारी, तिल र माछा पालनमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयका अधिकृत धनबहादुर पुनले बताउनुभयो। अधिकृत पुनका अनुसार बाढीले 26 करोड 27 लाख बराबर धान, मकै, तिल, अरहर, माछ, भटमास र पोखरीमा रहेका माछा नष्ट भएका छन्। खानका लागि घरमा राखेको 22 करोड 95 लाख रुपियाँ बराबरको 15,54,000 मेट्रिक टन खाद्यान्न पनि नष्ट भएको उहाँले बताउनुभयो। बाँकेमा 4,000 हेक्टरमा लगाइएको धान, 500 हेक्टरको मकै खेती, 100 हेक्टरमा लगाइएको दलहन, 150 हेक्टरमा लगाइएको तेलहन, 34 हेक्टरमा पालना गरेको माछा, 60 हेक्टरमा गरिएको तरकारी खेतीमा बाढीले क्षति पुर्याएको कृषि विकास कार्यालयले जानकारी दिएको छ। आजको नयाँ पत्रिका दैनिकमा विश्वराज पसलडेङ्गाले लेख्नु भएको छ, बाढीले बाँकेमा 52 करोड बराबरको क्षति भयो, बिउ समेत नष्ट, 15,54,000 मेट्रिक टन खाद्यान्न नष्ट भयो।
नेपालगञ्ज स्थित भेरी अञ्चल अस्पतालमा उपचारका लागि आउने गरिब बिरामीहरू निशुल्क उपचारबाट वञ्चित हुँदै आएका छन्। अस्पतालले गरिब तथा विपन्नका लागि निशुल्क उपचारमा सामाजिक सेवा इकाइ स्थापना गरेको छ। निशुल्क औषधि तथा उपचार सेवा पाउन गाउँपालिकाले प्रमाणित गरेको विपन्न र नेपाली नागरिकता पेश गर्नुपर्ने नियम छ। गाउँपालिकाले प्रमाणित पत्र देखाउँदा पनि बर्दिया बढैयाताल मयूरबस्तीकी 24 वर्षीय मीरा दहितले सलाइन पानी पनि पाउनु भएन। अस्पतालको सामाजिक सेवा इकाइका स्वास्थ्यकर्मीले औषधि सकिएको भन्दै साझा पसलमा पठाए। त्यहाँका कर्मचारीले पनि सलाइन नभएको जवाब फर्काएपछि किन्न बाध्य हुनुभयो। उहाँ सिकल सेल एनेमिया रोगबाट पीडित हुनुहुन्छ। नेपालगञ्ज उपमहानगरपालिका 4 सब्बिर हलवाई खुट्टा दुख्ने समस्या लिएर अस्पताल पुग्नुभयो। चिकित्सकले लेखिदिएको पर्चा बोकेर उहाँ सामाजिक सेवा इकाइमा पुग्नुभयो। उहाँले पनि औषधि पाउनु भएन। औषधि सकिएको भन्दै स्वास्थ्यकर्मीले किन्न सुझाव दिए। आजको कान्तिपुरमा ठाकुर सिंह थारूले खबर लेख्नु भएको छ। उता बैतडीमा 2 साता यता जिल्ला अस्पतालमा भाइरल ज्वरोको बिरामी बढेका छन्। दैनिक 100 जना जति भाइरल प्रभावित उपचारार्थ जिल्ला अस्पताल आउने गरेको खबर आजको कान्तिपुरमा छापिएको छ।
यस्तै जाजरकोटको स्वास्थ्य सम्बन्धी खबर छ। जिल्ला अस्पताल जाजरकोटमा उपचार सेवा थप भएको छ। स्त्री रोगको उपचार र पाठेघरको अपरेसन अब जाजरकोटमै हुने जिल्ला अस्पतालका डाक्टर भूपेन्द्र मल्लले बताउनुभयो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाइरेक्टर धर्मराज गोसाई, स्त्री रोग विशेषज्ञ डाक्टर विनोद अर्या लगायत चिकित्सकहरू जाजरकोट अस्पतालमा पुगिसकेकाले छिटै सेवा प्रवाह हुने जिल्ला अस्पतालका डाक्टर मल्लले जानकारी दिनुभयो।
नेपाल र भारतका सीमा क्षेत्रमा जङ्गलबाट रातारात वनफडानी गरी काठ तस्करी हुने गरेको पाइएको छ। यो बर्दियाको खबर हो। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ठूलो परिणाममा सालको काठ बरामद गरेपछि सीमा क्षेत्रमा व्यापक रूपमा काठ तस्करी भइरहेको पुष्टि भएको छ। सीमा क्षेत्रसँग जोडिएका सामुदायिक वन र भारततर्फको मूर्तिहा कतर्निया जङ्गलमा चोरेका सालका काठ प्रहरीले फेला पारेपछि अवैध काठलाई वैध बनाउन गिरोह नै सक्रिय रहेको पाइएको प्रहरीको भनाइ छ। आजको नागरिकमा निर्मल घिमिरेले खबर लेख्नु भएको छ।
मैले न त्रिपाल पाएको छु न त खानेकुरा नै। गुलरिया पाँच बालापुरकी बाढी पीडित सुमित्रा चौधरीले आक्रोशित हुँदै भन्नुभयो, आफ्ना र चिने जानेकालाई मात्र राहत दिँदा रहेछन्। बाढीले घर भत्काइदिएपछि दुई छोरी कहाँ राख्ने भन्ने चिन्तामा परेकी सुमित्रा राहत नपाएपछि आक्रोशित भन्नुभएको हो। कसैले राहत पाएका पाएछन् तर मलाई वास्तै गर्दैनन्, उहाँले भन्नुभयो। मैले न चामल दाल पाएँ न त त्रिपाल नै। माइती नजिकै बस्दै आएकी एकल महिला सुमित्राको एक कोठे घर बाढीले भत्काएको छ। अन्नपात लुगाफाटो सबै बाढीले लगाइदिएको छ। पहुँचवालालाई मात्रै बाढी पीडित भन्दै राहत दिएको बर्दियामा उहाँ जस्तै धेरैको गुनासो रहेको छ। अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।
बाँकेमा सडकमा गुडिरहेका अधिकांश सवारी साधनहरू कानुन विपरीत रहेको प्रहरीको चेक जाँचले देखाउँदै आएको छ। कृषि कार्यका लागि खरिद भएका ट्र्याक्टर वा सहज आवत जावतका लागि प्रयोग हुने मोटरसाइकल दुवैमा प्रहरीले यथोचित कानुनको पालना नहुने गरेको बताउँदै आएको छ। बाँके प्रहरीले आज सोमबार बाँकेका विभिन्न स्थानमा हिजो आइतबार बाँकेका विभिन्न स्थानमा गरेको चेक जाँचमा 15 सवारी साधनको कागजात खोसिएको र 11,000 रुपियाँ राजस्व सङ्कलन भएको छ। यता बढी भाडा लिने रिक्सा चालक पनि पक्राउ। भारतबाट काम गरी घरतर्फ फर्किँदै गरेका नेपालीहरूलाई जमुनादेखि नेपालगञ्जसम्मको रिक्सा भाडा प्रति रिक्सा 600 लिने कार्यमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। नेपालगञ्ज 15 जमुना बस्ने चाँदबाबु कबडिया र नेपालगञ्ज 16 जयसपुरका खलिल अहमद सिद्दिकीलाई पक्राउ गरी केही सार्वजनिक अपराध ऐन अन्तर्गत कारवाही गरिएको प्रहरीले जनाएको छ। चेक जाँच बढाउँदै प्रहरी आजको दैनिक नेपालगञ्जमा खबर छ।
देशको ऊर्जा सङ्कट समाधान गर्न ऊर्जा मन्त्रालयले जलविद्युत उत्पादनको सम्भाव्यता अध्ययन सुरु गरेको छ। मन्त्रालयले प्रदेश नम्बर 6 नयाँ जलविद्युत आयोजना सञ्चालन तथा उत्पादनबारे सम्भाव्यता अध्ययन सुरु गरेको हो। ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीसहितको टोलीले भेरी र कर्णाली करिडोरमा जलविद्युत उत्पादनको सम्भाव्यता अध्ययन थालेको छ। टोलीले प्रदेश नम्बर 6 अन्तर्गत कर्णाली र भेरी करिडोरको अवलोकन गरेर नयाँ योजना सञ्चालनबारे अध्ययन सुरु गरेको हो। यस्तै तिला कर्णाली र जाजरकोटमा रहेको नलसिंहघाटमा पनि नयाँ आयोजना सञ्चालनको खोजी गरिने मन्त्रालयले जनाएको छ। यसैबीच विद्युत प्राधिकरणको प्रदेश स्तरीय क्षेत्रीय कार्यालय सुर्खेतमा स्थापना भएको छ। प्रदेश नम्बर 6 क्षेत्रीय कार्यालय हिजो वीरेन्द्रनगरमा उद्घाटन गरिएको हो। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ। पश्चिम डायरीमा नेपालगञ्ज स्थित रोजगार सूचना केन्द्रले दिने सेवा लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
गजबको तयारी चौचौ स्वाद र स्वास्थ्य दुवै गजबको
टेस्ट गजबको हेल्थ गजबको
गजबको तयारी चौचौ सबै मिली खाऊ गजबको तयारी चौचौ 20% एक्स्ट्रा तर मूल्य उही सिद्धि विनायक स्न्याक्स एन्ड नुडल्स प्राइभेट लिमिटेडद्वारा उत्पादित।
अन्तर्राष्ट्रिय प्रविधिद्वारा डिजाइन गरिएका 100% उच्च गुणस्तर प्रमाणित युक्त सुन तथा हिराका गहनाहरू अधिराज्यभरि उपलब्ध छ।
हामी सधैँ ग्राहकको सन्तुष्टि प्रति सचेत र समर्पित छौँ।
टिसा ज्वेल्स एन्ड डायमन्ड
अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जीत ज्वेलर्समा पनि। सम्पर्क नम्बर 081-523-128।
एक्जाम पनि सकियो, बाहिर पढ्न जाने भनेको कतै काठमाडौँ पो जाने हो कि?
काठमाडौँ नै किन जानु पर्यो र? यही पनि राम्रो पढाइ छ नि।
मेरो त साइन्स फ्याकल्टी हो, यहाँ छ र?
छ नि, प्लस टू साइन्स दिएर बसेका विद्यार्थीहरूको लागि बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन भइरहेको छ नि।
हजुर, यस क्षेत्रकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी विगतदेखि यस बाँके बागेश्वरी कलेज नेपालगञ्जले बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन गर्दै आइरहेको कुरा सहर्ष जानकारी गराउँदै बिएससी सिएसआइटीका लागि बाँके बागेश्वरी कलेजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। फारम धमाधम वितरण भइरहेको छ। प्रवेश परीक्षा फर्म भर्ने अन्तिम मिति यही भाद्र 14 गते, प्रवेश परीक्षा मिति यही भाद्र 24 गते। सम्पर्क नम्बर 081520570, 98496924, 98582705 र 98587150132। नोट, प्रवेश परीक्षा पास भएका विद्यार्थीहरूले मात्र बिएससी सिएसआइटी प्रोग्राममा भर्ना हुन पाउनेछन्।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी छिटो छिटो। वीएमआई ग्रुपको उत्कृष्ट उत्पादन।
नेपालगञ्जमा रहेको श्रम कार्यालयमा रोजगार सूचना केन्द्र रहेको छ। बाँके, बर्दिया, सुर्खेत, दैलेख र जाजरकोट गरी 5 जिल्लाको समग्र रोजगारदाता र बेरोजगारहरूबीचको पुलको काम यो केन्द्रले गर्ने गर्छ। पछिल्लो समयमा रोजगार केन्द्र के गरिरहेको छ त? केन्द्रका प्रमुख भोजराज उपाध्याय हामीसँग हुनुहुन्छ। नेपालगञ्जमा रहेको यो श्रम कार्यालय स्थित रोजगार सूचना केन्द्रले खास भेरी अञ्चलका 5 जिल्लालाई सेवा दिन्छ। कस्तो खालको सेवा दिन्छ यसले?
हामीले सेवा हजुरको के भन्दाखेरि, एक हामी पहिलो प्राथमिकता बेरोजगारहरूको लगत सङ्कलन गर्ने गर्छौँ। दैलेख, जाजरकोट, सुर्खेत, बाँके, बर्दिया हाम्रो कार्यक्षेत्रभित्र रहेका 5 जिल्लाहरूको तत्कालीन भेरी अञ्चल, अहिले अब 6 प्रदेशमा भोलिको संरचनाको बारेमा अहिले नेपाल सरकारले निर्णय गरिसकेको अवस्था छैन, त्यसमा उहाँहरूको लगत सङ्कलन गर्छौँ। 18 वर्ष उमेर पुरा भएका अनि 18 वर्ष उमेर पुरा भएका व्यक्तिहरूको हामीले लगत सङ्कलन गर्ने कार्य गर्छौँ र त्यसमा नेपाली नागरिक अनिवार्य हुनुपर्ने अनि त्यसपछि अर्को हामीले त्यो डाटालाई हजुरको हाम्रो सफ्टवेयर छ www.jobforce.com हामीले त्यसलाई इन्ट्री गर्छौँ अनि त्यसपछि हामीले चाहिँ रोजगार स्थानीय मुफसलका हजुरहरू जस्तै मिडियाहरूमा अनि मुफसलका पत्र पत्रिकाहरूमा मुफसलका सञ्चार माध्यमहरूमा विज्ञापन दिन्छौँ बेरोजगारहरूको लगत सङ्कलन कार्य गरिरहेको भनेर अनि विभिन्न प्रकृतिका सिपमूलक तालिम लिन चाहनेलाई सिपमूलक तालिमको लागि सिफारिस गर्छौँ अनि त्यसपछि हजुरको हामीले अब प्राविधिक क्षेत्रकालाई प्राविधिक क्षेत्रमा सिफारिस गर्छौँ अनि गैर प्राविधिकहरूलाई चाहिँ हामीले गैर प्राविधिक क्षेत्रमा स्थानीय रोजगारदाताहरूले माग गरेको ठाउँमा हामीले सिफारिस गर्छौँ सर।
भनेपछि रोजगार बेरोजगारहरूको लगत सङ्कलन गर्ने र उनीहरूलाई माग भएको ठाउँमा चाहिँ सूचना दिइदिने जानका लागि दुईटा काम गर्नुहुन्छ यहाँहरूले?
हामी पुलको ब्रिज हो यो, यसलाई चाहिँ हजुरको हाम्रो काम भनेको जब म्याचिङ हो। रोजगारदाता र जब सिकर र जब गिभर, जागिर दिने मान्छे र जागिर लिने मान्छे बिचको पुलको काम चाहिँ रोजगार सूचना केन्द्र नेपालले गरिरहेको छ।
यो बेरोजगारहरूको लगत सङ्कलन गर्छौँ भन्नुभयो, यहाँहरूसँग अहिले कति बेरोजगारको लगत सङ्कलन भएको छ?
हजुरको चाहिँ अब एक्चुअल डाटा चाहिँ हजुरको 8672 आजको मितिसम्म रजिस्टर भएको छ, सङ्कलन चाहिँ भएको छ, तर चाहिँ हामीले चाहिँ प्रविष्ट गर्दाखेरि अलिकति चाहिँ यो जनशक्ति अभावको कारणले पनि सकेका छैनौँ। करिब करिब टेन्टेटिभ 9000 जति छ हामीसँग।
बेरोजगारहरू जुन यहाँहरूको सम्पर्कमा आए उनीहरूको तथ्याङ्क होइन त?
उनीहरूको तथ्याङ्क हो यो। अनि अर्को कुरा के हो भन्दाखेरि, हामीले करिब 196 जनालाई रोजगारीको लागि सिफारिस गरेर उहाँहरू आत्मनिर्भर बनिसक्नु भएको अवस्था छ।
यो यहाँहरूले चाहिँ बेरोजगारहरू जो यहाँहरूको सम्पर्कमा आउनुहुन्छ नि, उहाँहरूलाई अरू के सुविधा दिनुहुन्छ?
सुविधा हामीले के हो भन्दाखेरि, अब नेपाल सरकारले त्यसरी तोकेको छैन होइन, हामीले सुविधा भन्ने कुरा कुनै पनि
सुविधा भन्नाले सहयोग चाहिँ केमा पुर्याउनुहुन्छ, केमा फेसिलिटिज गरिदिनु, सहयोग उहाँहरूलाई चाहिँ कस्तो खालको काममा सहयोग पुर्याइदिनुहुन्छ?
जस्तै अब जस्तै मानव नेपालको कुनै प्रतिष्ठित नेपाल लर्ड बुद्ध एजुकेसन एकाडेमीले 4 स्टाफ नर्स माग्यो भनेपछि हामी चाहिँ हामीसँग स्टाफ नर्सको डाटा छ, 8 हामीले सिफारिस गर्छौँ, 8 क्वालिफाइड 4 तपाईँहरू चाहिँ सेलेक्ट गर्नुहोस् भनेर हामीले त्यहाँसम्म पुर्याइदिने काम चाहिँ गर्छौँ होइन। अब अरू कुरा हामीले केही गर्न सक्छौँ, त्यहाँसम्म पुर्याइदिन्छौँ, उहाँहरू चाहिँ हामीले सिफारिस गरेको मान्छे हो, 8 हो, त्यसमा तपाईँले क्वालिफाइड चारजना छान्नुहोस् भन्ने एउटा इक्जाम्पल हो।
भनेपछि रोजगार दिने र रोजगार खोज्नेहरूलाई सूचनाको आदान प्रदान गर्ने हिसाबले चाहिँ यहाँहरूले पुलको काम गर्नुहुन्छ।
त्यही नै हो सर।
अनि अन्त्यमा चाहिँ तपाईँको यो रोजगार सूचना केन्द्रमा अघि यहाँले भन्नुभयो जनशक्ति अभाव छ, काम राम्रोसँग गर्न सकेका छैनौँ, कतिजना हुनुहुन्छ अहिले?
हामी रोजगार सूचना केन्द्रमा जम्मा 3 जना हो।
अनि तपाईँहरूलाई चाहिँ सजिलरी काम गर्नलाई कतिजनाको चाहिँ खाँचो महसुस गर्नु भएको छ?
हामीलाई करिब करिब 6-7 जना जनशक्ति चाहिन्छ। फिल्ड जानुपर्छ, फिल्डबाट तथ्याङ्क सङ्कलन गरेर ल्याउनुपर्छ, होइन? अहिले हामीले प्राथमिकतामा बाढी पीडित, अल्पसङ्ख्यक, दलित अनि महिला, आदिवासी जनजाति, जो राज्यले चाहिँ अलिकति प्रोटेक्सन गरेका वर्ग छ नि, जो त हजुरको चाहिँ अब समावेशी तरिकाले गर्ने किसिमको, तिनीहरूलाई हामीले अहिले P1 राखेका छौँ, प्रायोरिटी नम्बर 1। अब त्यसपछि अन्य वर्गहरू पनि छ, अन्यहरूको बारेमा अब सरकारले निर्णय गरेका छैन। अहिले हामी प्राथमिकतामा अलिकति नेपाल सरकारले प्रोटेक्सन गरेको वर्गलाई राखेका छौँ।
नेपालगञ्जमा रहेको श्रम कार्यालय स्थित रोजगार सूचना केन्द्रका प्रमुख भोजराज उपाध्याय। अब अर्को सन्दर्भ, जुम्लामा उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठानमा दरबन्दी अनुसारका वैज्ञानिक छैनन्। प्रतिष्ठानमा प्रस्तावित 30 जनाको दरबन्दी हो, तीमध्ये 13 जना वरिष्ठ वैज्ञानिकको दरबन्दी छ, तर 11 जनाको दरबन्दी अझै पूर्ति भएको छैन। यसले कृषि अनुसन्धान कार्य अघि बढ्न नसकेको हो आजको नागरिकमा खबर छ।
नेपालगञ्ज उपमहानगरपालिकाको प्रथम नगरसभा यही भदौ 28 गते हुने भएको छ। नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरका अनुसार आइतबार हिजो भदौ 28 गते प्रथम सभा हुने निर्णय गरिएको हो। नगरसभाको तयारी तीव्र रूपमा भइरहेको छ। उपप्रमुख थापाले भन्नुभयो, मुख्य गरी मेयर साहबको नेतृत्वमा रहेको स्रोत सम्बन्धी समिति र आफ्नो नेतृत्वमा रहेको राजस्व समितिका बैठकहरू धमाधम भइरहेका छन्। दैनिक नेपालगञ्जमा खबर छ।
यता बाँकेको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले कोहलपुर नगरपालिका सञ्चार मैत्री हुने प्रतिबद्धता जनाउनु भएको छ। हिजो कोहलपुरमा पत्रकारसँग नगरसभाको पूर्व सन्ध्यामा गरिएको वृहत छलफल तथा सुझाव सङ्कलन कार्यक्रममा यस्तो कुरा बताउनु भएको हो। कार्यक्रमका अवसरमा प्रमुख रावतले कोहलपुर क्षेत्रको सञ्चार गृह र पत्रकारिता विकासका निम्ति नीति तथा कार्यक्रम बजेट विनियोजन गर्ने बताउनुभयो। आजको मिसन टुडेमा खबर छ।
5 महिने छोरीलाई लिएर पशुपन्छी विकास राज्यमन्त्री गोमा कुँवर आइतबार हिजो बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकास्थित व्यावसायिक पशुपन्छी पालक किसानका घर दैलोमा पुग्नुभयो। सुरक्षा गार्डसहित 5 महिने नाबालिकालाई काखमा च्यापेर हिँडिरहेकी राज्यमन्त्री कुँवरलाई देख्दा धेरै किसान दङ्ग परे। उहाँले छोरीलाई काखमै च्यापेर किसानका दुःख पीडा निकै धैर्यतापूर्वक सुन्नुभयो। खगेन्द्र दाहालले सद्भाव दैनिकमा लेख्नु भएको छ।
बर्खायाममा भाइरल ज्वरोको प्रकोप बढ्न थालेपछि जिल्ला अस्पताल बैतडीमा बिरामीको चाप बढ्न थालेको छ। दैनिक करिब 100 सम्म बिरामी उपचारका लागि जिल्ला अस्पताल आउने गरेको खबर आजको नागरिकमा छ। उता लम्की टिकापुर खक्रौला सडक खाल्डा परेर जीर्ण बन्दै गएको छ। लम्कीदेखि टिकापुरसम्मको 14 किलोमिटर कालोपत्रे सडकमा दर्जनौ खाल्डा परेका छन्। आजको नागरिकमा खबर छ।
स्थानीयको लामो सङ्घर्षपछि कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेज निर्धारित मितिमै सम्पन्न हुने सम्भावना टर्दै गएको छ। मुख्य गरी प्रशासनिक भवन निर्माणमा ठेकेदारको चरम लापरवाही देखिएको छ। अन्य भवन निर्माणले गति लिए पनि मुख्य प्रशासनिक भवनको काम प्रभावित छ। निर्माण कम्पनीले सम्झौताको 4 वर्षसम्म पनि काम थालेन। पूर्वाधार निर्माण समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले भन्नुभयो, भवन निर्माणको जिम्मा रविना कन्स्ट्रक्सनले लिएको छ। आजको कान्तिपुरमा खबर छ।
बर्दियाको बाँसगढी नगरपालिकाका नगर प्रमुख शालिकराम अधिकारीले खानेपानी र सरसफाइको क्षेत्रमा बाँसगढी नगरपालिकाले आवश्यक लगानी गर्ने बताउनु भएको छ। खानेपानी र सरसफाइ पनि विकासको मूल आधार भएकाले यसमा लगानी गर्नका लागि पछि नपर्ने उहाँले बताउनुभयो। खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपालको 15 स्थापना दिवसको अवसरमा जिल्ला शाखा बर्दियाले आयोजना गरेको खानेपानी तथा सरसफाइमा स्थानीय निकायको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले अधिक जनप्रतिनिधिको हैसियतले पनि जनताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने खानेपानी र सरसफाइलाई अपनत्व ग्रहण गर्नुपर्नेमा जोड दिनुभयो। आजको मिसन टुडेमा खबर छ।
सामाजिक सेवा केन्द्र नेपालले मदन पुरस्कार विजेता प्राप्त विजेता राधा पौडेललाई दैलेखमा सम्मान गरेको छ। केन्द्रको 20 स्थापना दिवसको अवसरमा गरिएको साधारण सभामा उहाँलाई सम्मान गरिएको हो। पश्चिम डायरीमा नयाँ सरकार आउने बित्तिकै हुने सिडिओ र एसपीको सरुवाका विषयमा नागरिक प्रतिक्रिया।
तर जुन कर्मचारी त कर्मचारी आफ्न कामकै पर्फर्मेन्स चाहिँ ऊ ठाउँमा चाहिँ छर्ने सेक्टर वर्ष यी सरुवा गर्न काम एकदम चाहिँ गलत हो।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
निशुल्क प्लास्टिक सर्जरी सम्बन्धी सूचना।
बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभागमा जन्मदै ओठ तथा तालु फाटेकाहरूका साथै अपरेसन भइसकेका तर ओठ नाक नमिलेका गिजामा प्वाल भएकाहरूका लागि निशुल्क प्लास्टिक सर्जरी भइरहेको सबैमा सूचित गरिन्छ।
साथै बिरामी तथा एकजना कुरुवालाई आउने जाने भाडा र बस्ने खाने निशुल्क व्यवस्था गरिएकाले मौकाको फाइदा उठाउनु हुन सबैमा अनुरोध छ।
सम्पर्क बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभाग ग्वारको ललितपुर। फोन नम्बर 01-55-34-663 र 98-011-34-673।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके। हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हात जोड्नी तथा नसा रोग, एकुपंचर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके।
फोन नम्बर 081-414-007 र 98-482-63-399।
महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको 4 वर्षे बीएससी सीएसआईटी विषयको 2074 सालको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना।
यस क्षेत्रकै त्रिवीको एकमात्र आङ्गिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा दक्ष तथा अनुभवी स्थायी प्राध्यापकहरूद्वारा सेमिस्टर प्रणाली अनुसार पठन पाठन हुने 4 वर्ष स्नातक तह बीएससी सीएसआईटीमा इच्छुक विद्यार्थीहरूका निमित्त 2074 सालको लागि नयाँ भर्ना खुलेकोले आवेदन यही साउन 17 गतेदेखि रु 1200 यस क्याम्पसमा प्राप्त गरी बुझाउन सकिनेछ। आवेदन फारम बुझाउने अन्तिम मिति यही भाद्र 14 गतेसम्म र दोब्बर दस्तुर भाद्र 19 गतेसम्म रहेको जानकारी गराइन्छ। प्रवेश परीक्षा भाद्र 24 गते दिनको 12 बजेदेखि 2 बजेसम्म हुनेछ। यस सम्बन्धमा थप जानकारीका लागि यस क्याम्पसको बीएससी सीएसआईटी शाखामा सम्पर्क गर्न सकिनेछ। सम्पर्क नम्बर 98-581-5654। सहायक क्याम्पस प्रमुख विज्ञान।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज। कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति पश्चिम डायरी नेपालगञ्ज एफएम 104.8 मेगाहर्जमा पनि सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। नयाँ सरकार आयो कि जिल्लाका प्रशासन प्रमुखहरूको सरुवा गर्ने प्रचलन जस्तै बनेको छ। हरेक सरकारले सत्ता सम्हाल्ने बित्तिकै पहिलो कर्तव्यका रूपमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख फेर्ने गरेका छन्। हालै बाँके, बर्दिया, सुर्खेत लगायतका जिल्लामा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा गरिएको छ। नयाँ सरकार आउने बित्तिकै हुने यो कार्यलाई सर्वसाधारणले चाहिँ कसरी लिन्छन्? सुनौ साथी शम्भु थारूले संकलन गरेको नागरिक आवाज।
अब सरकार परिवर्तन भइसकेपछि सरकारले आफू अनुकूलका आफूले निर्माण गरेका नीति कार्योजनाहरूलाई सहज ढङ्गले डेलिभरी गर्ने सरुवा बढुवा गर्ने कुरा ठिक हो, त्यो ठिक ढङ्गले हेर्न सकिन्छ। तर हाम्रो नेपालको परिप्रेक्ष्यमा आउने बित्तिकै चाहिँ अरू काम केही नगर्ने सरुवा गरेर आफ्नो उपस्थित देखाउने जुन भएको छ यो चाहिँ बेठिक हो र यसलाई रोक्नुपर्छ। रोकिएन भने यसै कारणले अस्थिरता निम्तिको पनि छ।
बसन्ती अधिकारी आफ्नो लाइनमा ट्र्याकमा ल्याउनका लागि र जस पाउनका लागि र कसैलाई विकटता कसैलाई निकटता बनाउनका लागि पनि त्यो सरुवा चल्छ। खास अबको संघ र केन्द्रको चुनावलाई टार्गेट गरेर र हामीले जित्छौँ भने त्यस्ता किसिमका मान्छेहरू जिल्लामा मोबिलाइजेसन गर्न सजिलो हुन्छ भनेर नै त्यो हरकत गरिन्छ।
गणेश प्रसाद थारू एसपी डिएसपी ओ सिडिओ चाहिँ सरुवा गर्न गृह मन्त्रालय गृह मन्त्री त्यहाँ त्यो आफ्नो पावर क्षमता देखेकोमा र ऊ चाहिँ गर यी नेता मुखी चाहिँ देख परल तर जुन कर्मचारी हो त कर्मचारी आफ्न कामकै परफर्मेन्स चाहिँ उ ठाउँमा चाहिँ छर्ने सेक्टर वर्ष यी सुरुवा गर्न काम एकदम चाहिँ गलत हो।
रामु चौधरी जसले सरकार चलाइरहेछ यिनीहरूले आफ्नो तरिकाको आफ्नो किसिमको मान्छे होस् र यिनीहरूले चाहिँ फलोअप गर्न या चाहिँ कार्य सञ्चालन गर्न सजिलो हुन्छ भन्ने कन्सेप्ट हुन सक्छ है। तर वास्तवमा सरकार र कर्मचारी भनेका त्यस्ता कुराहरू फरक हुन् यो नहुन पर्नेमा चाहिँ यो पार्टीगत स्वार्थको लागि नेताहरूले यो गरिरहेछन् मलाई त्यस्तो लाग्छ।
माधव लामिछाने एउटा शान्ति सुरक्षाको जिम्मा लिने प्रशासन प्रमुखहरूलाई त्यसरी एउटा राजनीतिक मुद्दा बनाएर सरुवा बढुवा गर्न चाहिँ अलिक छैन। निश्चित रूपमा यो राजनीतिक भागभण्डाकै कारण यस्तो भएको हो तर यो सिङ्गो देश राष्ट्रप्रति यस्तो गर्नु चाहिँ राम्रो होइन।
कैलालीको टिकापुरमा आयोजना हुन लागेको घाँसे मेला पर्वको तयारी तीव्र पारिएको छ। आगामी असोज 1 गतेका दिन मनाइने घाँसे पर्वको अवसरमा टिकापुरमा न्याउले खेलको आयोजना गरिने भएको छ। आजको पश्चिम टुडेमा खबर छ।
नेपाल शिवसेनाले बाँकेका बाढी पीडितलाई राहत वितरण गरेको छ। डुडुवा गाउँपालिका स्थित छिटै पूर्वाका 39 परिवार र कन्यालाल पूर्वाका 56 परिवारलाई राहत सामग्री वितरण गरिएको हो। उता कैलालीको खबरमा साउन तेस्रो साता आएको बाढीले कैलालीमा 100 बिघा जग्गा बगर बनाइदिएको छ। बाढीले धानखेत कटान र डुबानमा पारेको छ। कतिपय किसानको खेत बालुवाले पुरिदिएको गणेश चौधरीले कान्तिपुरमा लेख्नु भएको छ। यस्तै रुकुमको खबरमा मुसिकोट नगरपालिका 8 जमारुमा पहिरो आउँदा पुरै गाउँ विस्थापित भएको छ। लगातार वर्षाको कारण पहिरो आउँदा त्यहाँका 68 घर विस्थापित भएका हुन्। गणेश विकले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
वन्यजन्तुको चोरी शिकार र तस्करी रोक्न बाँके राष्ट्रिय निकुञ्जमा जडान गरिएका सिसी क्यामेरा सहितका सोलार बत्ती बल्न छाडेका छन्। निकुञ्जले 12 स्थानमा सिसी क्यामेरा राखेको थियो। निकुञ्जभित्र र निकुञ्ज क्षेत्र अन्तर्गतको पूर्वपश्चिम राजमार्गमा सिसी क्यामेरा सहित सोलार बत्ती जडान भए पनि रातमा नबल्दा प्रयोगविहीन बनेको खबर आजको नागरिकमा छ। उता मुगुका जनप्रतिनिधि आएसँगै सरकारी कामका लागि सदरमुकाम धाउन नपर्ने आशा गरेका बासिन्दाले गाउँमा सरकार आएको महसुस गर्न सकेका छैनन्। स्थानीय तहको निर्वाचन भएको 4 महिना लाग्दा समेत ग्रामीण भेगका गाउँपालिका र वडा कार्यालय सदरमुकाममै छन्। गाउँमै पाउने भनिएको सेवा सुविधा सदरमुकाम धाएरै लिनु परिरहेको छ। आजको नागरिकमा सुमन मल्लले खबर लेख्नु भएको छ।
यस्तै रुकुमको खबरमा चौरजहारी नगरपालिका 8 सोतीमा रहेको ढुङ्गा खानी रित्तिन थालेको हरि गौतमले कान्तिपुरमा लेख्नु भएको छ। त्यस्तै दार्चुलामा पहिरोले अवरुद्ध मालिकार्जुन गाउँपालिका स्थित जौल जीबी उकु सडक खण्ड 2 महिनादेखि सुचारु हुन नसकेको खबर नयाँ पत्रिकामा छ। पश्चिम डायरीमा अब नागरिक मत छाडा पशु चौपाया नियन्त्रणका दीर्घकालीन उपायका विषयमा नागरिक मत केन्द्रित छ। सुनौ नेपालगञ्जको धम्बोजीका बदलु कुर्मीको विचार।
छाडा चौपायाहरूको लागि दीर्घकालीन योजना बनाउने भने प्रत्येक वार्डमा नभए पनि बजारको चौतर्फी चारै कुनाबाट एउटा एउटा वार्डमा चाहिँ तपाईँको कान्य हौज पशुबन्दी ग्रह चाहिँ बनाउनु पर्ने हो। तपाईँको अहिलेको जुन पशुबन्दी ग्रह छ त्यो चाहिँ बजारको एकदम सेन्टरमा पर्छ। त्यहाँ हामीलाई लैजान पनि गाह्रो हुन्छ पशु छाडा चौपायाहरूलाई। चारै कुनामा भयो भने चार बजारको चारैतिर मान्छेलाई पाइक पर्छ, नजिकै हुन्छ त्यसलाई चाहिँ पशुबन्दी ग्रहमा पुर्याउनलाई। यसको लागि नेपालगञ्ज महानगरपालिकाले गाडीको व्यवस्था गरेर यहाँबाट तुरन्तै लोड गरेर चाहिँ जङ्गलहरूमा छोड्नु पर्ने हुन्छ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बाढीले बाँकेमा कृषि क्षेत्रमा 52 करोड बराबरको क्षति, 15,54,000 मेट्रिक टन खाद्यान्न नष्ट, धान उत्पादन पनि घट्ने।
भेरी अञ्चल अस्पतालमा गरिबलाई निशुल्क उपचार नारा मात्रै, बाँकेमा चेक जाँचमा प्रहरी सक्रियता बढ्दै।
बर्दियाका सीमा क्षेत्रमा काठ तस्करी बढ्दो, पहुँचवालालाई राहत दिएको भन्दै बर्दियाका बाढी पीडित आक्रोशित।
र प्रदेश नम्बर 6 जलविद्युतको सम्भाव्यता अध्ययन सुरु, सुर्खेतमा क्षेत्रीय कार्यालय स्थापना।
पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ। स्मार्टफोन प्रयोगकर्ताले krishnasarfmको मोबाइल एप्सबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
हवस् त, प्राविधिक सहयोगी गोपीसँगै राकेश र मतुला बिदा हुन्छौँ। आज भाद्र 12 गते सोमबार, अगस्त 28 तारिक, तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।